اب دنیا میں اختلافات شروع کیسے ہوئے اس کا تذکرہ آ رہا ہے. کانن ناس امتوں واحدہ, سب لوگ ایک ہی طریقے پر تھے, ابتدا میں سب لوگ ایک ہی طریقے پر تھے, پھر یہ حالت باقی نہ رہی اور اختلافات رونما ہوئے. تب اللہ نے نبی بھیجے جو راست روی پر بشارت دینے والے اور ٹیڑے راستوں کے نتائج سے ڈرانے والے تھے, اور ان کے ساتھ کتابیں برحق نازل کی تاکہ حق کے بارے میں لوگوں کے درمیان جو اختلافات رونما ہو گئے تھے ان کا فیصلہ کرے. اور ان اختلافات کے رونما ہونے کی وجہ یہ نہ تھی کہ ابتدا میں لوگوں کو حق نہیں بتایا گیا, اختلاف ان لوگوں نے کیا جن کو حق کا علم دیا جا چکا تھا. انہوں نے روشن ہدایات پا لینے کے بعد محض اس لیے حق کو چھوڑ کر مختلف طریقے نکال دیے کہ وہ آپس میں زیادتی کرنا چاہتے تھے. پھر کیا ہوا؟ فخد اللہ الذین آمنوا, پس جو لوگ انبیاء پر ایمان لے آئے انہیں اللہ نے اپنے اذن سے اس حق کا راستہ دکھا دیا جس میں لوگوں نے اختلاف کیا تھا. اللہ جسے چاہتا راہ راست دکھا دیتا ہے. اس ایک آیت میں جو بات نکلی وہ کیا نکلی کہ شروع میں سب لوگ مسلمان تھے. آج کئی لوگ یہ کہتے ہیں اسلام تو بڑا نیو ریلیجن ہے جی, محمد صلی اللہ علیہ وسلم تو بہت آخری نبی ہے. تو اسلام کہاں سے شروع ہوا؟ دیون سے, آدم سے تھا. لیکن صاحب شریعت نبیوں میں کہہ لیں کہ حضرت نوح علیہ السلام ابتدائی نبی تھے, تب سے لے کے لوگ شروع سے مسلمان تھے, توحید پہ تھے. پھر بعد میں لوگوں نے ان شخصیت پرستی کے نام پہ مرنے والے لوگوں کے بت بنائے اور ہوتے ہوتے پھر ان کی پوجا شروع کر دی. یہاں ایک اور بات بھی پتہ چلتی ہے کہ جو بے علم لوگ ہوتے ہیں نا بےچارے, ان لٹرڈ, جن تک ابھی دین نہیں پہنچا, ان کا اختلاف اتنا اسٹرانگ نہیں ہوتا. جس دن ان کو علم ملتا ہے وہ مان جاتے ہیں. عالموں کا جو اختلاف ہوتا ہے نا یہ بڑا مشکل ہوتا ہے کیونکہ ان کے اندر ارج ٹو ڈومیننٹ ہوتا ہے. وہ اپنے آپ کو ڈومیننٹ کرنا چاہتے ہیں, وہ ایک دوسرے کے اوپر بڑا بننا چاہتے ہیں. آج بھی آپ دیکھیں وہی دور آ گیا, جس مسئلے پہ عمل نہیں کرنا ہوتا کہتے یہ کنٹروورشل ہے. بڑے بڑے واضح سیدھے احکامات کو آج لوگوں نے کیا کہہ کر ٹال دیا کہ جی یہ اختلافی مسائل ہیں. تو جب کہیں کوئی صحیح بات آپ کو کوئی کہتے اختلافی ہے تو سمجھ لیجئے کہ یہ وہی بات ہے جس کا ذکر ان آیات میں تھا. اب ہم کہتے ہیں کیا کریں, اسلام اتنا مشکل ہے, یہ نہیں وہ نہیں, تو اللہ تعالیٰ کہتے ہیں تم نے فیصلہ کس چیز کا کیا ہے, تم جانا کہاں چاہتے ہو, جنت میں؟ تو پھر سوچ لو. ام حسب تم ان تدخل الجنہ, کیا تم نے یہ گمان کر رکھا, کیا پھر تم لوگوں نے یہ سمجھ رکھا ہے کہ یوں ہی جنت کا داخلہ تم کو مل جائے گا, حالانکہ ابھی تم پر وہ سب نہیں گزرا جو تم سے پہلے ایمان لانے والوں پر گزر چکا. ان پر سختیاں گزری, مصیبتیں آئیں, ہلا مارے گئے, حتیٰ کہ وقت کا رسول, اور اس کے ساتھ ہی اہل ایمان چیخ اٹھے کہ اللہ کی مدد کب آئے گی. اس وقت ان کو تسلی دی گئی کہ ہاں اللہ کی مدد قریب ہے. یہ سستا سودا تو نہیں ہے نا. آپ نے سے کوئی امریکہ جانا چاہے اور کہے کہ ٹکٹ مہنگا نہ ہو, سستا سا ہو, بس جتنے میں یہاں سے لنڈن جاتی ہوں نا اتنے میں امریکہ کی ٹکٹ آ جائے. پھر دوسرا آپ کا مطالبہ کیا ہو کہ امریکہ تو میں جانا چاہتی ہوں پر میں اتنی لمبی فلائٹ نہیں چاہتی, بس ایک دو گھنٹے میں امریکہ آ جائے. از اٹ پاسبل؟ نہیں پاسبل. تو امریکہ تو یہاں سے 10-12 گھنٹے دور ہے نا. آپ تو جنت میں جانا چاہتے ہیں, تو جنت میں جانے والوں کو مشکلات, آزمائشیں, پریشانیوں سے گزرنا پڑتا ہے. جب کبھی اللہ کے کسی حکم پر عمل کرنے کی وجہ سے آپ کو یہ محسوس ہونے لگ جائے کہ میری زندگی مشکل ہو رہی ہے, اس آیت کو یاد کر لیں. اس پر بھی ایک لیکچر ہے. تو دعویٰ سی ڈی بنی تھی اس کی, جس میں ڈفرینٹ صحابہ کے واقعات شیئر کیے گئے تھے کہ انہوں نے کس طرح قربانیاں دی. اللہ تعالیٰ ہمارے اندر بھی یہ ایمان لا دے اور گاہے بگاہے ان باتوں پہ سوچا کریں. دیکھیے آپ نے سستی چیز لینی ہوتی ہے تھوڑے پیسے دیتے ہیں, مہنگی لینی ہوتی ہے زیادہ دیتے ہیں نا. تو جنت لینی ہے کہ نہیں, تو پھر قیمت تو زیادہ ہی دینی پڑے گی نا, کیونکہ وہ تو برانڈ ہے, اس جیسا برانڈ تو اس دنیا میں ملتا بھی نہیں ہے. اللہ تعالیٰ ہم سب کو استقامت دے اور ایسی مشکلوں میں نہ ڈالے کہ ہم جنت کا راستہ چھوڑ کر جہنم کے راستے پہ چل پڑیں. پھر اس کے بعد دوبارہ بات ہوتی ہے کچھ خرچ کی. یسلونک ماذا ینفقون, وہ آپ سے سوال کرتے ہیں ہم کیا خرچ کریں. ذرا نوٹ کیجئے گا, صحابہ کے دور میں اور آج کے دور میں یہ بہت بڑا فرق ہے. تب پیسے والے آ کے پوچھتے تھے ہمارے پاس پیسہ رکھا ہوا ہے کہاں لگائیں. آج دین والے کہتے ہیں اللہ کے واسطے کچھ اندہ تو دے دو, اللہ کے واسطے ہمارے کلین تو سیدھے کرا دو. یہ سوچ کا فرق ہے. جب انسان کا تزکیہ ہوتا ہے نا تو وہ اپنی چیزوں کو بچا کے نہیں رکھتا, وہ کہتے ہیں اس کو کہیں کھپا دو, میں نے تو مر جانا ہے, میری چیزیں میرے کام آ جائیں. تو صحابہ کرام کا یہ سوال ایک سے زیادہ دفعہ آپ کو سورہ بقرہ میں مل جائے گا کہ جن کے پاس مال ہے وہ خود پوچھے ہم نے کہاں لگانا ہے. آج مزاج بالکل بدل گیا. ایک تو مال کمانے والوں کو برا سمجھا جانے لگا, دوسرے انہوں نے اپنے مال کو سوچ لیا یہ ہماری اپنی ذاتی ضروریات پہ لگے گا. کہا نہیں, ان سے ان کو جواب دو. کیا جواب دو؟ کہ وہ مال جو تم خرچ کرو اپنے والدین پر، رشتہ داروں پر، یتیموں، مسکینوں اور مسافروں پر خرچ کرو، اور جو بھلائی بھی تم کرو گے اللہ اس سے باخبر ہوگا. یہاں سے پتہ چلتا ہے کہ آپ کے میرے مال میں صرف میرا آپ کا حصہ نہیں ہوتا، ہمارے مال میں ہمارے رشتہ داروں کا حصہ ہے، ہماری ذمہ داریاں جو ہیں ان کو دینا چاہیے. لیکن آج کے دور میں آپ دیکھتے ہیں کہ عموماً بات اس سے فرق محسوس کی جاتی ہے. جس کے پاس پیسہ ہوتا ہے وہ پھر اپنی خواہشوں، پہلے ضروریات، پھر خواہشیں، پھر دکھاوا، پھر نمائش، پھر تقابل بلبے لگاتا ہے. تو یہ درست طریقہ کار نہیں ہے. تمہیں جنگ کا حکم دیا گیا اور تمہیں ناگوار ہے. کوئی آپ میں سے اس آیت کو پلیز کسی اخبار میں چھپوا دے، کم از کم مسلمانوں پہ یہ لگا ہوا الزام تو دھل جائے کہ دے آر بلڈ تھرسٹی. یہ دیکھو یہ خونی درندے، یہ مسلمانوں کو جنگ بڑی اچھی لگتی. یہ کانسیپٹ ہے نا، اللہ کہہ رہے ہیں تمہیں جنگ کا حکم ہے پر تمہیں کوئی نہیں اچھی لگتی. لیکن ویسٹرن لوگ موسٹلی کیا سوچتے ہیں کہ مسلمانوں کو جنگ اچھی لگتی ہے. خیر، اس کے بعد ایک بڑا خوبصورت اصول دیا، ہو سکتا ہے کہ ایک چیز تمہیں ناگوار ہو اور وہی تمہارے حق میں بہتر ہو، اور ہو سکتا ہے کہ ایک چیز تمہیں پسند اور وہی تمہارے لیے بری ہو. اللہ جانتا اور تم نہیں جانتے. انسانی زندگی میں بہت دفعہ ایسے حالات پیش آ جاتے ہیں جس کی وجہ ہی نہیں سمجھ آتی. تو اللہ تعالیٰ نے آپ کو مجھے ایک اصول سکھا دیا یہاں، نہ شریعت سے لڑیں نہ تقدیر سے لڑیں. جو شریعت اللہ نے دی اس پہ بس آنکھیں بند کر کے عمل کیجئے، اور جو تقدیر آپ کی میری اللہ نے بنا دی بس اس کے اوپر آپ اور میں چل پڑے. انشاءاللہ آپ دیکھیں گے کہ فائدہ ہوتا جائے گا اور ہم آپ اللہ تعالیٰ کے پاس پہنچ جائیں گے. پھر لوگ پوچھتے ہیں کہ ماہ حرام میں لڑنا کیسا ہے؟ کہو ان سے لڑنا بہت برا ہے، مگر راہ خدا سے لوگوں کو روکنا اور اللہ سے کفر کرنا اور مسجد حرام کا راستہ خدا پرستوں پر بند کرنا اور حرم کے رہنے والوں کو وہاں سے نکالنا اللہ کے نزدیک اس سے بھی زیادہ برا ہر فتنہ خون ریزی سے شدید تر ہے. لا یزالون یقاتلونکم، وہ تو تم سے ہمیشہ ہی لڑتے جائیں گے، حتیٰ کہ اگر ان کا بس چلے تو تمہیں اس دین سے پھر جائیں. اور یہ خوب سمجھ لو کہ تم میں سے جو کوئی اس دین سے پھرے گا اور کفر کی حالت میں جان دے گا، اس کے اعمال دنیا آخرت دونوں میں ضائع ہو جائیں گے. ایسے سب لوگ جہنمی ہیں اور ہمیشہ جہنم میں رہیں گے، بخلاف اس کے جو لوگ ایمان لائے اور جنہوں نے اللہ کی راہ میں اپنا گھر بار چھوڑا اور جہاد کیا. ہائی لائٹ کیجیے، ہم ایمان پہ رک جاتے ہیں، نہیں، اس کے بعد اللہ کی راہ میں گھر چھوڑنا اور تیسرا مرحلہ جہاد. مکہ والوں کی باتیں ہیں، جو چیز اللہ کے راستے میں رکاوٹ بنی اس کو اتار کے پھینک دیا. ہم ان چیزوں میں کھوئے رہتے ہیں، وہ ان چیزوں کو ہٹا دیتے تھے، کہتے تھے نہیں. دیکھیں آپ میں سے شاید کبھی کسی نے وہ آبسٹیکل ریس کھیلی ہے، ہرڈل ریس کہتے ہیں غالباً اس کو، بیچ میں کرسیاں، میز، چیزیں رکھتے جاتے اور دوڑو، اور دوڑتے دوڑتے اپنے وہ چیزیں ہٹانی ہوتی ہیں، پھر جو پہلے پہنچ جائے گا وہ جیتے گا. واللہ ہی اللہ کا یہ راستہ ہرڈل ریس ہے. آپ یہاں آتے ہیں، آپ ہرڈل ریس سے لڑ کے آتے ہیں. کس طرح نپٹا نپٹانی کر کرا کے آپ آتے ہیں؟ کئی ہمت ہی نہیں کر پاتے ہوں گے، کوئی کہتے ہیں اب لیٹ ہو گئے، کوئی کہتے ہیں اب جلدی جانا ہے. آپ کا میرا یہ سفر جتنی مشکلوں سے گزر کے پورا ہوگا اللہ تعالیٰ اتنی زیادہ قدر کریں گے. اگر سب کو پورے حالات اچھے مل گئے تو بتائیے پھر صبر کدھر گیا اور اجر کدھر گیا. اس لیے فرمایا کہ یہ وہ لوگ ہیں کہ جنہوں نے جہاد کیا، یہ اللہ کی نظروں میں کیسے ہیں؟ یرجون رحمت اللہ، وہ رحمت الہی کے جائز امیدوار ہیں. کیا پتہ چلا اس سے؟ یہ تین کام کیے بغیر اللہ کی رحمت کی امید نہ رکھو. پہلے ایمان لاؤ، پھر ہجرت کرو، چھوڑو گھر. ہم میں سے کسی نے چھوڑے اپنے گھر اللہ کے لیے؟ ہمارے تو گھر ہی ہمارے راستے کی بعض دفعہ رکاوٹ بنتے ہیں. اور پھر آپ دیکھیے کہ اللہ کے راستے میں جہاد کرنا یہ آسان کام نہیں ہے، وقت کے رواج کو بدلنا، معاشرے سے ٹکر لینا، لیکن اس کا اجر بہت ہے اور اللہ ان کی لغزشوں کو معاف کرنے والا اور اپنی رحمت سے ان کو نوازنے والا ہے. اس کے بعد شراب کی حرمت میں قرآن پاک کے تین احکامات میں سے یہ پہلا حکم ہے. اس کی ڈیٹیل میں اکثر تیسری جگہ پہ جا کے دیتی ہوں جو سورت مائدہ میں آتی ہے. ابھی بس اتنا سمجھ لیجئے کہ عربوں کی گھٹی میں شراب پڑی ہوئی تھی. جیسے کوئی ڈرنک پیتا ہے نا یا پانی پیتا ہے، اس طرح وہ شراب پیتے تھے. اور جوا، جس کو گیملنگ کہتے ہیں، وہ بھی ان کی عادت تھی. اسلام آیا، ایک ایک کر کے برائی چھڑائی. تو ان آیات میں ذہن سازی کی جا رہی ہے. یسلونکا، یہ کون پوچھ رہے تھے؟ صحابہ اکرام. کیونکہ جب سچا ایمان اندر آتا ہے نا تو پھر ایسی چیزیں بندے کو جچتی نہیں ہیں. وہ کہتے ہیں نہیں یہ کوئی گڑبڑ ہے، میں نے یہ ٹھیک کام نہیں کیا. تو آ کے پوچھتے تھے کہ یہ شراب کیا چیز ہے، حالانکہ کوئی حکم نہیں تھا، لیکن ان کی فطرت ان کو بتا رہی تھی کہ یہ اچھی چیز نہیں ہے. تو آیت اتر گئی. پوچھتے ہیں شراب اور جوئے کا کیا حکم ہے؟ کہو ان دونوں چیزوں میں بڑی خرابی ہے، اگرچہ ان میں لوگوں کے لیے کچھ منافع بھی ہیں. کیا منافع تھے آپ کو پتہ؟ عرب لوگ کیا کرتے تھے کہ شراب کے نشے میں دھت ہو کر صدقہ خیرات کر دیتے تھے. एक मौके पे एक सहाबी के बारे में तो नाम लेने की ज़रूरत नहीं है, तो शराब के नशे में उन्होंने जाकर हज़रत अली रज़ी अल्लाहु अन्हो की जो ऊँटनी थी, जो उन्होंने इसलिए रखी हुई थी कि इसको ज़िबा करूँगा फिर इसका वलीमा करूँगा, अपनी शादी के लिए रखा हुआ था एक किस्म का, उन्होंने जाके उनकी ऊँटनी को ज़िबा किया और सर सदका कर दिया। उन्होंने बाद में कहा ये तुमने क्या किया, और नशा जब उतरा का पता नहीं मैं नशे में था, तो बड़े खुश होते थे। देखिए यहाँ बहुत बुरी बात है जो एक समझ आती है फी ज़माना, लोग कहते हैं फॉर ए गुड कॉज, ये क्या जी फॉर ए गुड कॉज, यानी शराब के नशे में जाके सदका करते थे ना, तो कोई बाद में कहते शराब क्यों पी, कहते देखो शराब पी के नशे में हम सदके भी तो करते हैं ना, होश में तो इतना अल्लाह को देने को दिल ही नहीं करता, इतना बांटने को दिल नहीं करता। इसी तरह आज कुछ लोग दीन के नाम पे बेदीनी के काम करते हैं। जलजला जदगान का फंक्शन है और वहाँ कॉन्सर्ट होगा, एक मेरा किसी मुल्क में दर्स था, तो थोड़ी दर्स के बाद कुछ सिस्टर्स वहाँ नहीं थी, कोई बात करने लग गई, कोई प्रोग्राम है, टिकट बेच रही हैं, ये है वो है। थोड़ी देर गुजरी तो कुछ साथी जो मेरे पास आके मुझे कहने लगे ये हमें बताइए ये क्या है। मैंने कहा आप मुझे पहले बताइए हो क्या रहा है। कहने लगे ये कुछ सिस्टर्स आई हुई थी तो इन्होंने टिकट्स दिए हैं हमें, और ये जो सीरिया के में जो हेल्प करनी है, सीरियन लोगों की हेल्प के लिए ये एक प्रोग्राम रखा है जिस पे ऊपर पूरा टिकट बनी हुई 5,000-5,000 रुपये की एक टिकट थी। वो पूछने लिए कह रही थी, हम सबसे कह रही हैं कि हम ये टिकट बाय करो तो आप हमें बताएं, क्योंकि उसमें म्यूज़िकल ग्रुप का नाम लिखा हुआ है। अब एक म्यूज़िकल ग्रुप को आप बुला रहे हैं, 5,000-5,000 के आप अगर 100 टिकट बेच लेते हैं, आप 5,00,000 जमा करके देते हैं और लोगों को गाने बजाने सुनाते हैं फॉर ए गुड कॉज, ये बात है इधर, अल्लाह ताला हमें हिदायत दे। मगर इनका गुनाह इनके फ़ायदे से बहुत ज़्यादा है, पूछते हैं हम राह खुदा में क्या खर्च करें। देखिए साहबा को चैन ही नहीं आता था, पहले भी पूछा फिर पूछ रहे हैं क्या खर्च करें अल्लाह के नबी। थोड़ा सा पैसा उनके हाथ में जमा आता था, वो कहते थे इसका क्या करें, कहो जो कुछ तुम्हारी ज़रूरत से ज़ायद हो, ये है दीन। अब सिर्फ इस आयत को अब कुरान की आयत से लें, हदीस छोड़ दें इसके साथ, इसका पता क्या मतलब है, जो आज आपके मेरे घर में मेरी ज़रूरत से ज़्यादा है आज की, उसको जाके मैं सदके में दे दूँ, हालांकि ऐसा नहीं था। तो यहाँ से ये बात समझ आती है कि कुरान को हदीस की रोशनी में समझना है। फरमाए इस तरह अल्लाह ताला तुम्हारे लिए साफ साफ अहकामात बयान करता है, शायद कि तुम दुनिया आखिरत दोनों की फ़िक्र करो। पूछते हैं यतीमों के साथ क्या मामला किया जाए, कहो जिस तरह से अमल में इनके लिए खैर हो वही इख्तियार करना बेहतर है, अगर तुम अपना और इनका खर्च और रहना सहना मुश्तरक रखो तो इसमें कोई हर्ज नहीं, आखिर वो तुम्हारे भाई बंद ही तो हैं। बुराई करने और भलाई करने वाले दोनों का हाल अल्लाह पर रोशन है, अल्लाह चाहता तो इस मामले में तुम पर सख्ती करता, मगर वो साहिब इख्तियार होने के साथ साथ साहिब हिकमत भी है। यतीमों पे बहुत सारी बात आगे इंशाल्लाह सूरत निसा में हम पढ़ेंगे। अब यहाँ से आगे अब देखिए जो हिस्सा शुरू हो रहा है आलमोस्ट पारे के एंड तक, 2 रुकूज़ पहले उससे जो भी है उससे, यहाँ से अब ख़ानदानी मसाइल, तलाक, निकाह, इद्दत और इसी तरह की वो चीज़ें जिसको आप माशरती मसाइल कह सकते हैं उसकी बात है। चूँकि मक्का में मुसलमान रहते थे वहाँ काफिर भी थे, तो सवाल उठता था कि फिर मुसलमान काफिर औरतों से शादी कर सकते हैं या नॉन मुस्लिम से कर सकते हैं, तो ये सारी आयात उसी से रेलेवेंट है। वला तनकिहुल मुशरिकात हत्ता युमिन्ना, तुम मुशरिक औरतों से हरगिज़ निकाह न करना जब तक कि वो ईमान न ले आएँ। क्यों? क्योंकि एक मुशरिक औरत जब तुम्हारी बीवी बनेगी, पहली लड़ाई तो तुम्हारी सुबह उठते ही हो जाएगी उससे। देखिए फजर के वक्त में शौहर साहब मस्जिद जाना चाहेंगे, अगर वो वाकई मोमिन है, नाम के मोमिन की बात नहीं कर रही, असली मोमिन है, अब क्या होगा? उससे पहले हो सकता है कोई तहारत के मसाइल पेश आ जाएँ, उसमें इख्तलाफ, फजर की नमाज़ में वो गए फिर इख्तलाफ, हर जुमे के जुमे लड़ाई होगी, वो जुमे पढ़ने जाएंगे ये जाने नहीं देंगी, फिर दिन में 5 दफ़ा लड़ाई होगी, वो फजर जोहर असर मगरिब इशा पे जा रहे हैं फिर लड़ाई हो रही है, खाना खाने बैठेंगे वो कहेंगी मुझे पिक खाना है, ये कहेंगे मुझे नहीं खाना, ये घर कैसे चलेगा? दो में से एक चीज़ होती है ऐसी शादियों में, या दीन बिगड़ जाता है या घर बिगड़ जाता है, या फिर वो जुम्मे को उनके साथ जाएंगे तो वो उनके साथ चर्च जाएंगे तो मस्जिद जाएंगे, अदरवाइज़ नहीं। इसलिए इस्लाम कुफर के साथ इस्लाम का जोड़ लगाने ही नहीं देता। इस पर इंशाल्लाह हम आगे जाके बहुत बात करेंगे सूरत निसा पे, अभी जितनी बात है उसी पे रहते हैं। एक मोमिन लौंडी मुशरिक शरीफ सादी से बेहतर है अगरचे वो तुम्हें बहुत पसंद हो। यह आप सब माओं के लिए भी एक मैसेज है कि आपको अपने बेटे के लिए लड़की चाहिए थी, एक दीनदार बच्ची है जो माशाल्लाह ईमान वाली है, 5 वक्त की नमाजी है, आप उससे अपने बच्चे का निकाह कर दें बजाय इसके कि ऐसी कोई लड़की जो बेनमाजी हो। बस दफ़ा रिश्तों के मौके पे हमारा इंतखाब बिल्कुल उलट होता है, तो ईमान को बुनियाद बनाइए, शक्ल सूरत को छोड़ दीजिए, और अपनी औरतों के निकाह मुशरिक मर्दों से कभी ना करना। कभी आयतें इतना बंदे को नहीं दुखाती थी जितना आज के दौर में दुखाती हैं। माँ बाप पहले मजबूर होते थे बच्चियों के नाम पे, बच्चों के नाम पे, ये कपड़े ऐसे चाह रही हैं ले दो, ये फ़ोन मांगती हैं इनको ले दो, इनको आईफोन चाहिए, आईपैड चाहिए। आज के माँ बाप की मजबूरी आपको पता क्या है? यहाँ से थोड़ा सा ऊपर जाके देखिए, इस दुनिया के चंद घंटे आगे जाइए, अब ये मसले हैं माँ बाप के। अपने हाथों से मुसलमान माँ बाप अपनी बच्चियों की शादियाँ काफिर लड़कों से कर रहे हैं, और पूरे इत्तेफाक से कर रहे हैं, मेहंदी का भी कार्ड आता है उसमें। क्यों? बच्चों की खुशी है। तो फिर हम देखा खुद कर लेंगे तो हम कर दें, ये सोचिए। यानी औस बिल्ला जो हालात हैं आज, अल्लाह ताला हम सबको बचा के रखे उससे। एक मोमिन गुलाम मुशरिक शरीफ से बेहतर है। अब ये बेटियों की माँ की तरफ भी इशारा है। इतने ना लंबे चौड़े मेयार कायम करें आने वाले रिश्तों के लिए कि वो लड़की बूढ़ी हो जाए, कबल हो आज वकुम, और अगरचे वो तुम्हें बहुत पसंद हो, ये लोग तुम्हें आग की तरफ बुलाते हैं। इसको हाईलाइट करें, ये है इल्लत। इल्लत कहते हैं बीमारी, वजह। क्यों मुशरिक और मोमिन की शादी नहीं हो सकती, नमाजी और बेनमाजी की नहीं होनी चाहिए? क्योंकि ये लोग आग की तरफ बुलाते हैं। जो आग को पूछता है वो आग की तरफ बुलाएगा ना, और जिसका कल्चर आग है, जो दुनिया में रहते हुए गुनाहों की आग में जलता है, वो आखरत की आग में जलेगा ना। याद रखिए, इन सबसे ज़्यादा दुनिया में जो दोस्ती एक दूसरे के ऊपर असर रखती है ना, वो शौहर और बीवी की है। एक दूसरे पर इसका बहुत गहरा असर होता है। बीवी शौहर से असर लेती, शौहर बीवी से। अब आप बताइए, वो दूसरी पार्टी का शख्स है, ऐसा ऐसा आपका बेटा आपकी बेटी दीन से दूर हो जाएगी, और अल्लाह अपने इज़्ज़त से तुमको जन्नत और मग़फ़रत की तरफ बुलाता है। कैसे? अच्छे घरों में रिश्ते करो, ताकि तुम्हारे बच्चे बच्चियाँ जन्नत की तरफ जाएँ, गुनाहों से तौबा की तरफ जाएँ। और वह अपने अहकाम वाज़ेह तौर पर लोगों के सामने बयान करता है, तवक्को है कि वह सबक लेंगे और नसीहत को कबूल करेंगे। कितनी क्लियर बात है। नाम मुझे याद नहीं, एक सिस्टर है अमेरिका से, वो उनका ताल्लुक है, तो वो किसी जंग के की स्पाई बन के, यानी जिस तरह आपके जासूस बनकर अफ़गानिस्तान गई थी। नाम उनका मुझे याद कभी भी नहीं रहता, लेकिन सुनो तो याद आ जाता है। तो उन्होंने जब कुरान पढ़ा, और ये जब हिस्सा हम पढ़ने लगे ना कुरान का, ये जो इसमें स्पेशली और औरतों के मसाइल और वो, तो कहने लगी कि मैं इतनी हैरान हुई हूँ कुरान का ये हिस्सा पढ़ के, कि मुझे ये नहीं लग रहा कि ये गॉड की बातें हैं जो औरतों के हकूक़ के बारे में कर रहा है, बल्कि मुझे लग रहा है ये किसी बहुत बड़े किसी पढ़े लिखे मुल्क का कोई लॉयर है जो औरतों के हकूक़ के बारे में मुकदमा लड़ रहा है। यानी आपके मेरे भी हाफ पे अल्लाह ताला मर्दों को क्या क्या हुक्म देते हैं, और इतनी पर्सनल बातें, और दुनिया की सबसे ज़्यादा पढ़ी जाने वाली किताब में बच्चा बच्चा इसको पढ़ता है, हाफिज़ है। क्यों? क्योंकि ये भी दीन है, तहारत दीन का हिस्सा है। तो बहुत सारे मिथ थे, जहाँ ये कुरान नाजिल हो रहा था वहाँ यहूद जो थे वो औरतों से पीरियड्स में बहुत ही ज़्यादा दूरी रखते, नफ़रत रखते, उनको दूर किसी कोठरी में छोड़ाते, और ईसाई उनकी चिड़ में बिल्कुल ही कुर्बत करते कि हर मना चीज़ भी करते। इस्लाम ने हदबंदी कर दी। क्या? वयसलून का नीलमहीद कुल हुआ अदा, पूछते हैं हैज़ का क्या हुक्म है, कहो ये गंदगी की हालत है। अज़ा गंदगी को भी कहते हैं और तकलीफ़ को भी कहते हैं, और देखा जाए तो ये दोनों कैफियत औरत में होती हैं। औरत सेहत से ज़्यादा बीमारी के करीब होती है। मेरे ख्याल ये बात तो कोई माँ बाप भी नहीं उसके शौहर को कह सकते जो अल्लाह ने कह दी है। इतना प्यार करता है अल्लाह ताला अपनी बंदियों से, लेकिन हम उस रब की कदर नहीं करते। इसमें औरतों से अलग रहो और इनके करीब ना जाओ। देखिए ये किनाया है, औरत के साथ ताल्लुक़ रखा जा सकता है, साथ खा पी सकते हैं, बैठ सकते हैं, सो सकते हैं, बातचीत हो सकती है, लेकिन ख़ास जिस्मानी ताल्लुक़ की तरफ इशारा है, ताकि औरत को बचाया जाए तकलीफ़ से। और अल्लाह ताला ने इसको कितने खूबसूरत तरीके से बयान किया है कि जिसको जितनी बात समझ आती है उसको उतनी बात समझ आ जाती है। अब सवाल पैदा होता है कब तक करीब ना जाओ, जब तक कि वो पाक साफ ना हो जाए। फैज़ा ततहर नफ़ातुहुन्न मिन हैसु अमरकुमुल्लाह, फिर जब वो पाक हो जाए तो इनके पास जाओ इस तरह जैसा कि अल्लाह ने तुमको हुक्म दिया। आप कहेंगे आज ये बहुत सारी बुक्स के हवाले दे रही हैं, लेकिन मैं क्या करूं, ये दूसरा पारा है ही फिक्स से भरा हुआ। तो आप तहारत के मसाइल बुक अगर आपके पास है इकबाल केलानी साहब की, तो उसमें से पीरियड्स के मसाइल पढ़ सकती हैं। अगर आपको एडमिन से इसका लिंक भेज दें तो मेरे लिए बहुत मेहरबानी होगी। आप में से स्पेशली जो यंग बच्चियाँ, उनको ये मसाइल ज़रूर आने चाहिए, और ये दीन का हिस्सा है क्योंकि नमाज का ताल्लुक है इससे, पाकी पलीदी का है। तो ये मसाइल सुनने वाले हैं, ये शर्माने वाली बातें नहीं होती, क्योंकि इसके बाद इंसान इबादत करे तो उसके अंदर कोई कमी बेशी हो तो ख़राबी हो जाएगी। मुझे उस बुक के बारे में किसी सिस्टर का कमेंट नहीं भूलता, उन्होंने जब हमने हमारी क्लास में पढ़ी थी तो उसके बाद कहा था मेरी शादी को 20 साल हुए हैं और आज पहली दफ़ा मुझे कई बातों का पता चला है जो 20 साल तक नहीं पता था। तो दीन को सीख लेना चाहिए, ये कोई हंसी मजाक नहीं है, कोई खेल नहीं है। अल्लाह ताला हमें सच्चा इल्म लेने वाला बना दे। اللہ ان لوگوں کو پسند کرتا ہے جو بدی سے باز رہیں اور پاکیزگی اختیار کریں. تمہاری عورتیں تمہاری کھیتیاں ہیں. بس اب آپ کو غصہ آئے گا. نساؤکم حرث لکم, یہ کیا ہوا کھیتی بنا دیا. کوئی تتلی کہتا, کوئی پھول کہتا, مزہ بھی آتا. یہاں نوٹ کیجئے, بعض عورتیں اس پہ اتنا غصہ کرتی ہیں, اور وہ عورتیں جو وومن رائٹس کی علم بردار ہے وہ کہتے ہیں دیکھو مردوں کو کیا کہہ دیا جی کہ تمہاری کھیتی ہیں. ذرا تقابل تو کیجئے, کھیتی کے ساتھ کسان ہے, کسان کھیتی پہ محنت کرتا ہے, کسان کا دل بھی کھیتی میں لگا رہتا ہے, بیج ڈالتا ہے, پانی دیتا ہے, صبح صبح اٹھ کے اس کے اندر جاتا ہے, باہر ہوتا ہے تو اس کا دل کھیتی میں. ایک مومن مرد اسی طرح کا ہوتا ہے. یہ سارے ایکشنز شادی کے بعد مرد بھی اپنی بیوی کے لیے کرتا ہے. اس کے برعکس آپ دیکھیے کہ ویسٹ نے اور کلچر نے, فلموں نے, میڈیا نے عورت کو کیا بنایا, بٹر فلائی, اڑتی اڑتی آئی, جس کے ہاتھ پہ بیٹھی تھوڑے دن, ادھر بیٹھی ادھر بیٹھی, سستی عورت ہے. اور کیا کہتے ہیں, مون. آپ کو کہ ہاں آپ چاند لگ رہی ہیں, تو چاند کا کیا مشکل ہے, سب دیکھتے ہیں اوپر چڑھتا ہے, کوئی محنت نہیں کرنی پڑتی. کوئی کہتا ہے پھول, جو بھمرا آئے گا پھول کا رس چوس کے جائے گا. یعنی اس ایک جملے میں پورا ویسٹرن کلچر جو ہے نا وہ ذبح ہو رہا ہے. اسلام کہتا ہے ایک مرد نے ایک عورت کی خوبصورتی سے فائدہ اٹھانا ہے, اس کو ٹچ کرنا ہے, اس کی بیوٹی دیکھنی ہے, پہلے کسان بنے, ذمہ دار بنے, بینگ اے ریسپانسبل ہسبینڈ. ایک عورت کی ساری خوبصورتی کا حق مرد کے پاس ہوتا ہے. ایک عورت خود بھی اپنے آپ کو نہیں زیادہ دیکھ سکتی, اپنے لیے بھی آپ اپنے اندر کوئی بہت کشش نہ پیدا کریں, لیکن ایک مرد جس سے اس کو کچھ ملنا ہے. اب آپ مجھے بتائیے کہ جس شوہر سے کچھ ملنا ہے اس کے لیے تو انسان تیار ہو, سجے سنورے, اس کے ساتھ اچھا معاملہ رکھے, تو جو عورتیں باہر دوسروں کی نظروں کو لبھاتی ہیں ادھر سے کیا ملتا ہے. پھر وہ ملتا ہے جس کو آج آپ دیکھیے, سنگل مدرس. اور وہ بھمرا آیا, چند دن ساتھ رہا, چلا گیا, اس کے بعد وہ عورت اس کے بچے کو پال رہی, یہ تک نہیں پتا اس کا باپ کون ہے. ایک عورت کے پاس چار چار قسم کے بچے ہوتے ہیں ویسٹرن سوسائٹی میں. ایک رپورٹ پیچھے کہیں شیئر کی تھی کہ 20 سال کی عمر میں ہونے تک ایک امریکن لڑکی 4 مردوں سے گزر چکی ہوتی ہے. اب آپ مجھے بتائیے, نساؤکم حرث لکم, کتنا پیار ہے اللہ کو, فاتو ہر سکم انا شے تم, اس میں بھی پابندی ہے. عورتوں کو یہ نہیں سمجھنا کہ پاؤں کی جوتی ہے, نہیں, عورت تمہارے لیے بہت عزت کی چیز ہے. تمہیں اختیار ہے, جس طرح چاہو اپنی کھیتی میں جاؤ, مگر اپنے مستقبل کی فکر کرو. اشارہ ہے کہ بچے پیدا کرو. آج ایک اور مسئلہ ہے, پہلے بچے شادی نہیں کرتے, شادی کر لیں تو بچے نہیں پیدا کرتے. ہے یہ ایشو بھائی, کیوں نہیں کرتے؟ ابھی پڑھ رہے تھے, ابھی کیریئر تھا. تو اللہ تعالیٰ کہتے ہیں کہ ان نیچرل زندگی پھر کبھی تمہیں خوشی نہیں دے گی, اور اللہ کی ناراضگی سے ڈرو. وعلم انکم ملاقوہ وبشر المؤمنین, خوب جان لو کہ تمہیں ایک دن اس سے ملنا ہے, اور اے نبی جو تمہاری ہدایت کو مان لے ان کو فلاح و سعادت کی خبر سنا دو. یہاں سے طلاق کا ایشو شروع ہو رہا ہے, کیونکہ طلاق ایک سخت قسم کی قسم ہوتی ہے, تو یہاں قسم ہی کی بات ہے. اللہ کے نام کو ایسی قسمیں کھانے کے لیے استعمال نہ کرو جس سے مقصود نیکی اور تقوی اور اللہ کے بندوں کی بھلائی کے کاموں سے باز رہنا ہو. اللہ تمہاری ساری باتیں سن رہا ہے اور سب کچھ جانتا ہے. جو بے معنی قسمیں تم بلا ارادہ کھا لیتے ہو, یہ کون سی ہوتی ہیں؟ واللہی, باللہی. ہے آپ کے کوئی عرب فرینڈ؟ دیکھیے عربوں کا ایک کلچر ہے, واللہ باللہ. اور کئی لوگ ہمارے کہتے ہیں قسم سے قسم سے قسم سے, تو بغیر ارادہ اللہ کہتے ہیں سوچ کے بولو. بہرحال ایسی قسموں پہ پکڑ نہیں ہوتی, ان پر اللہ گرفت نہیں کرتا, مگر جو قسمیں تم سچے دل سے کھاتے ہو ان کی باس پرس وہ ضرور تم سے کرے گا, اور اللہ بہت درگزر کرنے والا اور رحم کرنے والا ہے. جو لوگ اپنی عورتوں سے تعلق نہ رکھنے کی قسم کھا بیٹھتے ہیں ان کے لیے 4 مہینے کی مہلت ہے. دیکھیے یہ بھی ویمن رائٹس ہیں. پہلے دور میں مرد عورتوں سے تعلق رکھتے پھر طلاق دیتے, ابھی عدت پوری ہونے لگتی نا پھر رجوع کر لیتے پھر طلاق دے دیتے. سال ہر سال تک ایک عورت عدت میں رہتی, اللہ نے کہا خبردار اب نہیں کر سکتے. 4 مہینے سے زائد ایک مرد اپنی بیوی سے دور رہ نہیں سکتا. کیسے؟ پھر اگر انہوں نے رجوع کر لیا تو اللہ معاف کرنے والا اور رحیم ہے. وَإِنَّ عَزَمُوا الطَّلَاقَ فَإِنَّ اللَّهَ سَمِيعٌ عَلِيمٌ, اور اگر انہوں نے طلاق ہی کی ٹھان لی ہو تو جانے رہیں کہ اللہ سب کچھ سنتا اور جانتا ہے. وَالْمُطَلَّقَاتُ يَتَرَبَّصْنَ بِأَنفُسِهِنَّ, جن عورتوں کو طلاق دی گئی وہ 3 مرتبہ ایام ماہواری کے آنے تک اپنے آپ کو روکے رکھے, اور ان کے لیے جائز نہیں کہ اللہ نے ان کے رحم میں جو کچھ خلق فرمایا ہو اسے چھپائیں. انہیں ہرگز ایسا نہ کرنا چاہیے. اگر وہ اللہ اور روز آخر پر ایمان رکھتی ہیں, ان کے شوہر تعلقات درست کر لینے پر آمادہ ہوں, تو وہ اس عدت کے دوران میں انہیں اپنی زوجیت میں واپس لینے کے حقدار ہیں. عورتوں کے لیے بھی معروف طریقے پر ویسے ہی حقوق ہیں جیسے مردوں کے حقوق ہیں, البتہ مردوں کو ان پر ایک درجہ حاصل ہے. یہ ہائی لائٹ کریں, डोमिनेंसी एक हद तक मर्द की है, यानी आपके 50-50 नहीं है, 51 और 49। आप देखिए कि बाज़ औरतें इस डोमिनेंसी को मानती नहीं है, इसीलिए घर टूटते हैं। घर में चूहा आ जाए कौन मारता, काकड़ों जाते किसको ढूंढते, चोर आ जाए किसको ढूंढते। मुझे पता है आप सब बड़े स्ट्रांग हैं माशाल्लाह, तो इस दर्जे को मान जाइए। देखिए मर्द अमूमन स्ट्रांग भी होते हैं फिजिकल भी, सारी चीज़ों में। आगे आप सूरत कसस में पढ़ेंगे कि हज़रत मूसा इतने स्ट्रांग थे कि उन्होंने औरतों की मदद की और वो पानी पिला दिया उनकी बकरियों को, वो उस पर ही खुश हो गई कि ये बहुत हफीज़ और अमीन है। इसमें मर्दों को भी एक लेसन दिया जा रहा है कि यू शुड बी स्ट्रांग एनफ, तुम्हें मजबूत होना चाहिए। और सब पर अल्लाह ताला गालिब इख्तदार रखने वाला और हकीम व दाना है। अब देखिए तलाक के जो मसाइल है ना, अगर आप सिर्फ तर्जमे पे फोकस करें, कुछ ना सोचें, तो आपका आज जहन बनेगा, आज बहुत सारा स्टडी मटेरियल घरों में जाएगा। एक टॉपिक है निकाह से तलाक तक, अल्हम्दुलिल्लाह सबीलुल जन्ना के कोर्स में हम वो एज अ सब्जेक्ट सुनाते हैं। मैं रिक्वेस्ट करूँगी कि वो आपको भेजा जाए, उसके साथ एक प्रेजेंटेशन भी होता है। ना भी हुआ ना तो इतने सवाल तलाक और इसके बारे में लोग करते हैं कि यकीन करें कि आप उसका जवाब नहीं दे पाते। तो मैं आप सबको रिकमेंड करूँगी, रख लीजिए उस लिंक को, जब कभी मौका पड़े आप उस लिंक को सुनिए, क्योंकि यहाँ हम इसकी डिटेल्स में जा नहीं सकते। लेकिन ज़रा देखिए कि तलाक का तरीका कितना प्यार से सिखाया हमने। आज तलाक कहाँ से सीखी, फिल्मों से, तलाक है तलाक है, फिर गरज चमक, बहुत तलाक है, बादल गरजे, वो गोठड़ी सी उठा के घर से बाहर खड़ी है, फिर एक गाना गाया जा रहा है और वो कहते हैं मैं किधर जाऊँ। भैया कहाँ से सीखा है, फिल्मों से सीखा है। अब ज़रा कुरान से सीख के देखिए ये कैसा तरीका है। अत्तलाक मर्रतानी फ़हिमसाकुम बिमारूफ़िन व तसरीखुम बिएहसान। तलाक दो बार है, दैट्स इट। कौन सी तलाक, जिसके बाद रुजू हो सकता है, ये अपने लिए लिख लें। फिर या तो सीधी तरह औरत को रोक लिया जाए या भले तरीके से इसको रुख्सत कर दिया जाए। रुख्सत करते हुए ऐसा करना तुम्हारे लिए जायज़ नहीं कि जो कुछ तुम इन्हें दे चुके हो इसमें से कुछ भी बाकी ले लो। और क्या बनेगा उन मर्दों का जो जहेज़ में आया हुआ सामान भी ले लेते हैं, और वो सासें जो बेटी तो उनकी वापस कर रही हैं, कड़े नहीं वापस कर रही जो सास बन के पहने थे। अल्लाह कह रहे तुम उनसे कुछ ले नहीं सकते वापस। अलबत्ता ये सूरत इससे एग्जेम्प्टेड है, यानी मुस्तस्ना है कि ज़ौजैन को अल्लाह के हदूद पर कायम ना रह सकने का अंदेशा हो। ऐसी सूरत में अगर तुम्हें ये खौफ हो कि वो दोनों अल्लाह की हदों पर कायम ना रह सकेंगे तो दोनों के दरमियान ये मामला हो जाने में कोई हर्ज नहीं कि औरत अपने शौहर को कुछ मुआवजा दे। ये खुला है जो औरत तलाक मांगती है, अपने शौहर को कुछ मुआवजा देकर अलहदगी हासिल कर ले। ये अल्लाह के मुकर्रर करदा हदूद है, इनसे तजावुज़ ना करो, और जो लोग अल्लाह की हदों से तजावुज़ करें वही ज़ालिम है। फिर अगर दो बार तलाक देने के बाद शौहर औरत को तीसरी बार तलाक दे दे तो वो औरत फिर इसके लिए हलाल नहीं होगी, इल्ला ये कि इसका निकाह किसी दूसरे शख्स से हो और वो इसको तलाक दे दे। प्लान्ड हो, पहले से इरादा किया हो, हलाला जिसको कहते हैं, नहीं। हदीस में आते हैं कि हलाला करने कराने वाला किराए का सांड है। चंद दिन पहले मैं जहाज़ में थी तो मेरे पास कुछ सुनने को नहीं था, तो कभी कभी व्हाट्सएप पे कुछ चीज़ें आती हैं, मैंने टटोलनी शुरू कर दी। किसी स्पीकर का एक लेक्चर था जो हलाला के मौजू पे था। यकीन करें मैं यहाँ बैठ के आपको वो बातें नहीं सुना सकती जो उसमें वो रेफरेंसेस के साथ शेयर कर रहे थे कि ये जो आज एक नाम नहाद हलाला बन चुका है। पहले एक ही वक्त में तीन तलाकें, तलाक तलाक दी, फिर आप मौलवी साहब के पास गए, वो कहते हैं जी अब आपकी तलाक हो चुकी है, आप पहले किसी और मर्द से शादी कराओ, फिर एक रात के लिए हलाला करवाते हैं और फिर उसके बाद पहले शौहर से शादी कराते हैं। तो वो वाक़ सुना रहे थे, बड़े, मैं नाम भी ले सकती हूँ लेकिन ज़रूरत नहीं है, बड़े ऑथेंटिक स्पीकर हैं। तो उन्होंने वाक़ सुनाए कि फ़िल्म अदाकाराओं को जब तलाक हुई तो उनको उनके परस्तारों की तरफ से मैसेज आया कि खुदा के लिए आपसे हलाले का मैं हकदार हूँ क्योंकि मैं आपकी बड़ी पूजा करता हूँ, आप मुझे ये मौका दीजिए, आपका ग़ुलाम फुलां, आपका परस्तार, आपका पूजने वाला। फिर उसमें उन्होंने सुनाया कि एक मौलवी साहब ने गालिबा 80 या कितनी 150 औरतों के साथ हलाला किया। तो याद रखिए ये जुल्म है एक औरत के साथ। आप इसकी डिटेल्स आप बाद में सुनिए, लेकिन इस्लाम में ऐसा नहीं। कुदरती तौर पे एक शादी हुई, नई नई भी ख़त्म हो गई, दोबारा किसी जगह शादी हुई, प्लान थी, सब ठीक था, मर्द फौत हो गया या शादी भी नहीं निभी, वो औरत वहाँ से फारिग हुई, फिर पहले होगा। और याद रखिए जब औरत को पहले ही इस्लामी तरीके से तलाक दी होगी तो इतनी नौबत ही नहीं आएगी। 3 महीने बहुत होते हैं सोचने के लिए, लेकिन खड़े खड़े खाने में नमक तेज़ था, तलाक है तो फिर इसी किस्म के हलाले होंगे। तो ना इल्म रखना आज के दौर का बहुत बड़ा आलमी है। अल्लाह ताला हमें इन बातों को समझने वाला बना दे। फिर फरमा वाइज़ा तल्लक तुमन साफ़ वलख ना अजल हन्ना, تب اگر پہلا شوہر اور یہ عورت دونوں خیال کریں کہ حدود الہی پر قائم رہیں گے تو ان کے لیے ایک دوسرے کی طرف رجوع کر لینے میں کوئی حرج نہیں. یہ اللہ کی مقرر کردہ حدیں ہیں جنہیں وہ ان لوگوں کی ہدایت کے لیے واضح کر رہا ہے جو اس کی حدوں کو توڑنے کا انجام جانتے ہیں. نوٹ کیجئے، ہر جگہ حدوں میں رہنے کی بات ہے. کیپ ان باؤنڈریز. آپ یہاں گاڑی کھڑی کرتے ہیں نا، چار منٹ لگاتے ہیں، دیکھیں لائن پہ تو نہیں آ گئی، ٹکٹ ملتا ہے نا. تو اللہ کے دین کو ہم نے کیسے کھیل سمجھا؟ اور جب تم عورتوں کو طلاق دے دو، اب یہاں سے عدت کے مسائل دیکھیے گا، اور جب تم عورتوں کو طلاق دے دو اور ان کی عدت پوری ہونے کو آ جائے تو یا تو بھلے طریقے سے ان کو روک لو یا بھلے طریقے سے رخصت کر دو. محض ستانے کی خاطر ان کو نہ روکے رکھنا، یہ زیادتی ہوگی. اور جو کوئی ایسا کرے گا وہ در حقیقت اپنے ہی اوپر ظلم کرے گا. اللہ کی آیتوں کا مذاق نہ بناؤ، بھول نہ جاؤ کہ اللہ نے کس نعمت عظمیٰ سے تم کو سرفراز کیا. وہ تمہیں نصیحت کرتا ہے کہ جو کتاب اور حکمت اس نے تم پر نازل کی ہے اس کا احترام ملحوظ رکھو. اللہ سے ڈرو اور خوب جان لو کہ اللہ کو ہر بات کی خبر ہے. اب یہ دیکھیے، یہ جو اگلی آیت پڑھ رہے ہیں نا، یہ ہے وہ طلاق جو دینی چاہیے، جس کو طلاق حسنہ کہتے ہیں. کیا ہے وہ؟ جب تم اپنی عورتوں کو طلاق دے چکے اور وہ اپنی عدت پوری کر لیں تو پھر اس میں رکاوٹ نہ بنو کہ وہ اپنے پہلے شوہروں سے نکاح کر لیں، جبکہ وہ معروف طریقے سے باہم نکاح کر لیں اور اس پر وہ راضی ہوں. تمہیں نصیحت کی جاتی ہے کہ ایسی حرکت نہ کرنا. اگر تم اللہ اور روز آخر پر ایمان لانے والے ہو، تمہارے لیے شائستہ اور پاکیزہ طریقہ یہی ہے کہ اس سے باز رہو. اللہ جانتا اور تم نہیں جانتے. جو باپ چاہتے ہیں کہ ان کی اولاد پوری مدت رضاعت تک دودھ پیے. اب بعض وقت طلاق ہوتی ہے تو عورت کے پاس بچہ بھی ہوتا ہے. اب اس بچے کا کیا کیا جائے؟ اس کے احکامات ہیں رضاعت کے مسائل. جب آپ چاہتے ہوں کہ ان کی اولاد پوری مدت رضاعت تک دودھ پیے تو مائیں اپنے بچوں کو کامل دو سال دودھ پلائیں. اس صورت میں بچے کے باپ کو معروف طریقے سے انہیں کھانا کپڑا دینا ہوگا، مگر کسی پر اس کی وسعت سے بڑھ کر بوجھ نہیں ڈالنا چاہیے. نہ تو ماں کو اس وجہ سے تکلیف میں ڈالا جائے کہ بچہ اس کا ہے، اور نہ باپ ہی کو اس کی وجہ سے تکلیف دی جائے کہ بچہ اس کا ہے. دودھ پلانے والی کا یہ حق ہے جیسا بچے کے باپ پر ہے، ویسا ہی اس کے وارث پر بھی ہے. اگر فریقین باہمی رضامندی اور مشورے سے دودھ چھڑانا چاہیں تو ایسا کرنے میں کوئی حرج نہیں، اور اگر تمہارا خیال اپنی اولاد کو کسی غیر عورت سے دودھ پلوانے کا ہو تو اس میں کوئی حرج نہیں. دیکھیں، طلاق ہو چکی ہے، بیوی شوہر ساتھ نہیں ہے، لیکن بچے کا خرچہ شوہر دے رہا ہے. آج آپ کہتے ہیں ویسٹ میں بہت حقوق ہیں عورت کے پاس. اگر اسلام ہوگا تو وہ جو کچھ یہاں کی گورنمنٹ سپانسر کرتی ہے ایسی عورتوں اور بچیوں کو، جن کے بچے ہیں وہ کریں گے، تو ظلم تو خود ہی ختم ہو جائے گا. بشرطے کہ اس کا جو معاوضہ طے کر لو وہ معروف طریقے سے ادا کرو. اللہ سے ڈرو اور جان رکھو کہ جو کچھ تم کرتے ہو سب اللہ کی نظر میں ہے. اتنا بڑا ایشو ہے آج کی سوسائٹی کا، یہ اکیلی مائیں، لونلی مدرس، اور لڑکیاں بیچاری گورنمنٹ کے اوپر بوجھ بنتی ہیں. اگر ایک دفعہ مردوں کو یہ سب پڑھا دیا جائے اور ان کو یہ شادی سے پہلے احکامات بتاؤں تو وہ کبھی شادی یا تو کریں گے نہیں، یا کریں گے تو پھر لڑکیوں عورتوں کو اس طرح ضائع نہیں کریں گے. اس کے بعد اگلی آج یہ بیوگی کی عدت کے بارے میں، بس ٹاپک لکھتے جائیے، باقی تو سب واضح ہے. تم میں جو لوگ مر جائیں اور ان کے پیچھے اگر ان کی بیویاں زندہ ہوں تو وہ اپنے آپ کو چار مہینے دس دن تک روکے رکھیں، پھر جب ان کی عدت پوری ہو جائے تو پھر کوئی گناہ نہیں اس بات میں، پھر ان کو اختیار ہے اپنی ذات کے معاملے میں معروف طریقے سے جو چاہیں کریں، تم پر اس کی کوئی ذمہ داری نہیں. اللہ تعالیٰ تم سب کے اعمال سے باخبر ہے. زمانہ عدت میں خواہ تم ان بیوہ عورتوں کے ساتھ منگنی کا ارادہ اشارہ کنائے میں ظاہر کر دو، خواہ دل میں چھپائے رکھو، دونوں صورتوں میں کوئی حرج نہیں. اللہ جانتا ہے ان کا خیال تو تمہارے دلوں میں آئے گا، مگر دیکھو خفیہ عہد و پیمان نہ کرنا. یعنی عدت کے دوران اگر نکاح کیا جائے تو اس کا وبال بتایا جا رہا ہے. اگر کوئی بات کرنی ہے تو معروف طریقے سے کرو، اور عقد نکاح باندھنے کا فیصلہ اس وقت تک نہ کرو جب تک کہ عدت پوری نہ ہو جائے. خوب سمجھ لو کہ اللہ تمہارے دلوں کا حال جانتا ہے. اللہ سے ڈرو اور یہ بھی جان لو کہ اللہ بردبار ہے، چھوٹی چھوٹی باتوں سے درگزر فرماتا ہے. اللہ تعالیٰ ایک ایک بات پہ اپنا ڈر دیتا ہے. پھر اس کے بعد اب آگے حق مہر کی باتیں ہیں. تم پر کچھ گناہ نہیں اگر اپنی عورتوں کو طلاق دے دو قبل اس کے ہاتھ لگانے کی نوبت آئے یا مہر مقرر ہو. اس صورت میں انہیں کچھ نہ کچھ دینا ضرور چاہیے. خوشحال آدمی اپنی قدرت کے مطابق اور غریب اپنی قدرت کے مطابق معروف طریقے سے دے، یہ حق ہے نیک آدمیوں پر. اور اگر تم نے ہاتھ لگانے سے پہلے طلاق دے دی ہو لیکن مہر مقرر کیا جا چکا ہو تو اس صورت میں نصف مہر دینا ہوگا. یہ اور بات ہے کہ عورت نرمی برتے اور مہر نہ لے، یا وہ مرد جس کے اختیار میں عقد نکاح ہے نرمی سے کام لے اور پورا مہر دے دے، اور تم یعنی مرد نرمی سے کام لو. آپ کو ایک چیز فیل ہو رہی ہے، طلاق کے معاملے نرمی، احسان، محسن بنو، کیونکہ اسلام زیادتی نہیں چاہتا، چاہے دشمن ہو سامنے چاہے ایسا تعلق ہو. فرمایا نرمی سے کام لو، یہ تو تقویٰ سے زیادہ مناسبت رکھتا ہے. آپس کے معاملے میں فیاضی کو نہ بھولو، تمہارے اعمال کو اللہ دیکھ رہا ہے. اب جب یہ طلاق کے جھگڑے شروع ہوتے ہیں نا گھروں میں، تو سب سے زیادہ آپ کو تو کیا چیز متاثر ہوتی ہے؟ نمازیں. ایک پارٹی آ رہی ہے، اس کی باتیں، اس کی صلح، اس کی باتیں، تو کہا تم چھوڑو ان سارے جھگڑوں کو، حافظ الصلوات والصلاۃ الوسطی وقوموا للہ قانتین، اپنی نمازوں کی نگہداشت کرو، خصوصاً ایسی نماز کی جو محاسن صلات کی جامع ہو. آپ اس کو دوسری طرح بھی پڑھ سکتے ہیں، خصوصاً صلاۃ الوسطی کی، اللہ کے آگے اس طرح کھڑے رہو جیسے فرما بردار غلام کھڑے ہوتے ہیں. کریں گے اس پہ عمل ابھی نماز میں انشاءاللہ. بد امنی کی حالت ہو، خواہ پیدل ہو خواہ سوار ہو، جس طرح ممکن ہو نماز پڑھو، اور جب امن میسر آ جائے تو اللہ کو اس طریقے سے یاد کرو جو اس نے تمہیں سکھا دیا، جس سے تم پہلے ناواقف تھے. جنگ میں بھی نماز پڑھنی ہے تو امن میں کیوں نہیں پڑھنی؟ تم میں سے جو لوگ وفات پا جائیں اور پیچھے بیویاں چھوڑ جائیں، ان کو چاہیے کہ اپنی بیویوں کے حق میں یہ وصیت کر جائیں کہ ایک سال تک ان کو نان نفقہ دیا جائے. یہ پہلی آیت تھی، اب منسوخ ہو گئی. آج ایک عورت کا مرد مرتا ہے تو 4 ماہ 10 دن کی عدت ہے، پہلے دور میں 1 سال کی عدت تھی. اتنی سختی تھی عورتوں پہ کہ 1 سال تک ان کو پہننے نہیں دیتے، اوڑھنے نہیں دیتے، نہاتی نہیں تھی، دھوتی نہیں تھی، جانوروں کے باڑے میں اس کو باندھ دیتے تھے، اور 1 سال کے بعد کوئی پرندہ لا کر اس کو اس کے جسم سے مل کے پھینکتے تھے، وہ پرندہ اس کی گندگی اور اس کی سمیل سے مر جاتا تھا. پھر جانوروں کی مینگنیاں لے کر اس کے سر سے گزارتے تھے. پھر کتنی رسموں سے گزر کر وہ عورت عدت سے پاک ہوتی تھی. آج بھی اس قسم کی بیکاریات کئی طریقوں میں پائی جاتی ہیں. تو اللہ نے اسلام نے عورت کو عزت دی، بڑے پیار سے 4 ماہ 10 دن کی بات رکھی، اور فرمایا کہ وہ اپنے گھر سے نہ نکالی جائیں، پھر اگر وہ خود نکل جائیں تو اپنی ذات کے معاملے میں معروف طریقے سے جو کچھ بھی کریں گی، اس کی کوئی ذمہ داری تم پر نہیں، اللہ سب پر غالب اقتدار رکھنے والا اور حکیم و دانا ہے. اس طرح جن عورتوں کو طلاق دی گئی ہو، انہیں بھی مناسب طور پر کچھ نہ کچھ دے کر رخصت کیا جائے. طلاق کے وقت تحفہ دو جیسے شادی پہ دیتے ہو، ہے نا حیرت کی بات. ہمارے تو تحفے دیتے ہیں باتوں کے، تانوں کے، الزام کے. یہ حق ہے متقی لوگوں پر. اب ان احکامات کے بعد دیکھیے کمنٹ کتنا خوبصورت ہے. اللہ تعالیٰ کہتے ہیں یہ باتیں چھوٹی نہیں ہیں. کذالک یبین اللہ لکم آیاتہ، اسی طرح اللہ اپنے احکام تمہیں صاف صاف بتاتا ہے. لعلکم تعقلون، تاکہ تم سوچ سمجھ کر کام کرو، سمجھ بوجھ سے کام لو. یہاں پر میں ذرا سوچیں کہ یہ ساری باتیں قرآن میں اور شروع میں ہی آ گئیں، کیونکہ یہ زندگی کا حصہ ہے. یہاں آپ کو لگ رہا ہے القرآن و حیاتی، قرآن زندگی کے ہر پہلو کو ڈسکس کرتا ہے؟ ہم نے سوچا نماز، روزہ، حج، زکوٰۃ، مسجد، کعبہ، قبلہ. نہیں، سٹوری ہے، اس لیے صرف اس میں بات آپ کو کہانی سے سمجھ آئے گی. تھوڑا سا بتا دوں کہ سورت بقرہ جو تھی مدینہ میں نازل ہوئی بالکل شروع دور میں، اور یہ آیتیں خاص طور پہ لگتی ہیں کہ ہجرت سے پہلے ہی نازل ہو گئیں. تو وہاں چونکہ مدینہ میں جہاد فرض ہونا تھا اور صحابہ نے ابھی تک ایسا کوئی تجربہ نہیں کیا تھا، تو یہ بنی اسرائیل یا پہلے دور کی کوئی دو کہانیاں سنائی جا رہی ہیں ذہن سازی کے لیے کہ دیکھو اب مدینہ میں جانے کے بعد اگر تمہیں جنگ کرنی پڑی تو تم موت کے ڈر سے جنگ کو چھوڑ نہیں دینا. آئیے اس کو پڑھتے ہیں. الم تر الی الذین خرجوا من دیارہم وہم الوف، تم نے ان لوگوں کے حال پر بھی کچھ غور کیا جو موت کے ڈر سے اپنے گھر بار چھوڑ کر نکلے تھے اور ہزاروں کی تعداد میں تھے. اللہ نے ان سے فرمایا مر جاؤ، پھر اس نے ان کو دوبارہ زندگی بخشی. حقیقت یہ ہے کہ اللہ انسان پر بڑا فضل فرمانے والا ہے. محسوس کرتے ہیں اللہ کے فضل کو؟ الحمدللہ. مگر اکثر لوگ شکر ادا نہیں کرتے. مسلمانوں، اللہ کی راہ میں جنگ کرو اور خوب جان رکھو کہ ان اللہ سمیع علیم، اللہ تعالیٰ سننے اور جاننے والا ہے. من ذا الذی یقرض اللہ قرضا حسنا، جہاں جنگ کی بات آئے گی وہاں مال ہوگا. دیکھیے اللہ کا دین پھیل ہی نہیں سکتا، چاہے وہ جنگ کی صورت میں ہو یا علم کی صورت میں ہو، جہاں تک مال نہ دیا جائے. تو یہاں قرض حسنا کی بات کی گئی. تم میں سے کون ہے جو اللہ کو قرض حسنا دے تاکہ اللہ اسے کئی گنا بڑھا چڑھا کر واپس کر دے؟ کٹانا بھی اللہ کے اختیار میں اور بڑھانا بھی، اور اسی کی طرف تمہیں پلٹ کر جانا ہے. جب یہ آیت نازل ہوئی نا تو دو طرح کے کردار سامنے آئے. ایک تو حضرت ابو طلحہ بھی تھے، اور بھی ابو دہدہ کا بھی نام آتا ہے. کہا اللہ کے نبی، اللہ مجھ سے قرض مانگتا ہے؟ کہا اس لیے مانگتا ہے کہ تمہیں بڑھا کر دے. کہا اچھا، اللہ کے نبی اپنا ہاتھ مجھے دیجئے. ہاتھ دیا تو اپنے باغ کی چابی دی، کہا میں نے اپنا یہ باغ اللہ کو قرض حسنا میں دیا. اور ایک اور بھی اس پہ کردار تھا، یہودیوں کا فنحاس، اس کا نام آگے آئے گا. اس نے اس آیت پہ کیا کہا کہ ان اللہ فقیر، نعوذ باللہ، کہیں گے اللہ فقیر ہو گیا جو ہم سے قرض مانگتا ہے. یاد رکھیے دین کے کام پہ باعزت طریقے سے کام کرنے کا طریقہ یہ ہے کہ جس کے پاس مال ہے وہ خود دے دے، दीनदारों को माल मांगना नहीं चाहिए, माल वालों को माल छुपाना नहीं चाहिए। जिसके पास माल है वो माल ले आए, जिसके पास वक्त है वो वक्त लगा दे, स्किल्स हैं वो दे दे, दीन को हर चीज़ की ज़रूरत होती है, जिसके पास इल्म है वो उसको दे दे। जब मुसलमान इस तरह से दीन को अपना हिस्सा देते हैं, कभी किसी को किसी की ज़रूरत नहीं पड़ती किसी से मांगने की। और जब अल्लाह के दीन को फैलाने पे इंसान खर्च करता है तो उसको फिर बहुत सारी चीज़ों पे तो खर्च करना पड़ता भी नहीं है। फिर इसके बाद साथ तसल्ली दे दी कि कम नहीं होगा, जितना तुम दोगे अल्लाह उससे ज़्यादा बढ़ाएगा। फिर तुमने इस मामले पर भी गौर किया जो मूसा के बाद सरदार आने बनी इसराइल को पेश आया, इन्होंने अपने नबी से कहा हमारे लिए एक बादशाह मुकर्रर कर दो ताकि हम अल्लाह की राह में जंग करें। बेसिकली ये वाक्या पता किन का है, जब लोग दीन के नाम पर सियासत करें, यानी दीन को एक हेरिटेज बनाकर मतलब एक कैदी बना लेते हैं कि आप दीन का नाम लेके सियासत चमकाते हैं, लेकिन अंदर सच्चाई नहीं होती, मैदान जंग में जाने से पहले ही उनकी हिम्मतें टूटती हैं। एक वाक्या था जिसमें आजमाइश थी एक नबी के दौर में लोगों की, आप सुनेंगे तो वाक्य से बहुत कुछ वाजे होगा, ना हो तो इंशाल्लाह कल मैं चंद जुमले इस पर ज़रूर आपको बताऊँगी। वाक्या क्या था, उन्होंने अपने नबी से कहा हमारे लिए एक बादशाह मुकर्रर कर दो ताकि हम अल्लाह की राह में जंग करें। नबी ने पूछा कि ऐसा तो ना होगा कि तुमको लड़ाई का हुक्म दिया जाए और तुम पीछे हो जाओ। अमूमन ऐसा ही होता है, जो लोग नेकियों की दुआएं कर रहे होते हैं ना, वो नेकी का वक्त आए तो पीछे भाग जाते हैं। कहा कि जब हुक्म दिया जाए तो तुम ना लड़ो, तो वो कहने लगे भला ये कैसे हो सकता है कि हम राह खुदा में ना लड़ें जबकि हमें अपने घरों से निकाल दिया गया। ये नोट कीजिए, अल्लाह की मोहब्बत में नहीं थे लड़ रहे, अपने घरों के दिफा में थे। जब नीयत खोटी होती है ना, अल्लाह की मदद चली जाती है। ये वाकया आपको इस बात की दलील दे रहा है, चाहे आप किसी को कुरान क्यों नहीं पढ़ा रहे, अगर आपकी नीयत खोटी है ना तो आपका वो अमल कबूल नहीं होगा। कहाँ मैदान जंग में जाना, कहाँ घरों से निकाल दिए गए और हमारे बाल बच्चे हमसे जुदा कर दिए गए, मगर जब इनको जंग का हुक्म दिया गया तो एक कलील तादाद के सिवा वो सब पीट मोड़ गए और अल्लाह इनमें से एक एक जालिम को जानता है। इनके नबी ने इनसे कहा कि अल्लाह ने तालूत को तुम्हारे लिए बादशाह मुकर्रर कर दिया है। कहने लगे, यहाँ से आपको इनकी खोटी नीयत समझ आएगी। अभी तक कह रहे थे किसी को बादशाह बनाएं, हालांकि नीयत कहती कि हमें चूज़ कर लें, यही बात है। ये सुनकर वो बोले वो हम पर बादशाह बनने का कैसे हकदार हो गया, इसके मुकाबले में तो बादशाही के हम ज़्यादा मुस्तहक हैं। वो तो कोई बड़ा मालदार आदमी नहीं, उनकी नज़र में मालदार लोग बादशाह होते हैं। नबी ने जवाब दिया अल्लाह ने तुम्हारे मुकाबले में इसी को मुंतखब किया और इसको दिमागी और जिस्मानी दोनों किस्म की अहलियत फरावानी के साथ अता फरमाई। इनको हाईलाइट कर लीजिए, अल्लाह के काम करने के लिए ये दो खूबियाँ लाजिम हों आप में हों, फिर आप काम करेंगे। नंबर एक इल्म और एक जिस्म। इल्म के नॉलेज, तकवा, खौफ और जिस्म के सेहत हो, आपके अंदर जुर्रत हो, फिर अल्लाह ताला आपको चुनता है उस काम के लिए। और साथ ही फरमा दिया कि अल्लाह को इख्तियार है कि अपना मुल्क जिसे चाहे दे, अल्लाह बड़ी वसत रखता है और सब कुछ इसके इल्म में है। इसके साथ इनके नबी ने इनको ये भी बता दिया कि अल्लाह की तरफ से इसके बादशाह मुकर्रर होने की अलामत ये है कि इसके अहद में वो संदूक तुमको वापस मिल जाएगा जिसमें तुम्हारे रब की तरफ से तुम्हारे लिए सुकून कल्ब का सामान है। कहते हैं इसमें इन्होंने थोड़ा सामान रखा हुआ था, सलवा रखा हुआ थे और हज़रत मूसा का ऐसा था, यानी ऐसी हिस्टोरिकल थिंग्स। जैसे आज हम मुसलमानों ने भी कुछ चीज़ें बनाई हुई हैं और अक्सर उसकी तस्वीरें भेजते रहते हैं। जब कोई कौम जिहाद के जज्बे से पीछे हो जाती है ना, तो ये चीज़ें उनके लिए बस एक सुकून का बायस बन जाती हैं। उसी का तस्करा है फरमाए जिसमें आले मूसा और आले हारून के छोड़े हुए तबरुकात हैं और जिसको इस वक्त फरिश्ते संभाले हुए हैं। अगर तुम मोमिन हो तो ये तुम्हारे लिए बहुत बड़ी निशानी है। फिर जब तालूत लश्कर लेकर चला तो इसने कहा एक दरिया पर अल्लाह की तरफ से तुम्हारी आजमाइश होने वाली है। आपको तो इस दरिया का नाम क्या था, दुनिया। आप पता नहीं क्या सोचेंगे उर्दन क्या। ये है वो मसला जो आज उम्मत मुस्लिमा को लगा हुआ है। सब गालिब होना चाहते हैं, सब चाहते हैं दुनिया में इस्लाम आए, लोग मुसलमान हो जाएं, अमन हो, लेकिन बीच में ये दुनिया का समंदर आता है जो पीना पड़ता है। सुनिएगा इसको, एक दरिया पर अल्लाह की तरफ से तुम्हारी आजमाइश होने वाली है, जिसका पानी पिएगा वो मेरा साथी नहीं। मेरा साथी सिर्फ वो है कौन जो इससे प्यास ना बुझाए, हाँ एक आध चुल्लू कोई पी ले तो पी ले। यानी दुनिया को बस इतना ले लो जितनी ज़रूरत है, फिर दीन के काम करोगे। और दुनिया फैली तो तुम्हें ना वक्त मिलेगा ना माल रहेगा तुम्हारे पास। मगर एक गिरोह कलील के सिवा वो सब इस दरिया से सैराब हुए। फिर जब तालूत और इसके साथ ही मुसलमान दरिया पार करके आगे बढ़े तो उन्होंने तालूत से कह दिया आज हम में जालूत और इसके लश्करों का मुकाबला करने की ताकत नहीं। इसको हाईलाइट करें, यह है बहुत सारे लोगों की मजबूरी। ख्वाहिशों के बावजूद, इरादों के बावजूद, तमन्नाओं के बावजूद वो दीन के लिए नहीं निकल आते। ये वजह, दुनिया का पानी पी लिया, कर्जों में फंस गए, जॉब की, ओवर टाइम किया, रात भी की, दिन भी की, उधर टांगे पसारी, उधर पसारी, सॉरी वी कैंट हैंडल, वी कैंट मैनेज। फिर ऐसे वक्त में छुटता क्या है? जॉब नहीं छुटती, दिन का काम छुटता है, क्लास छुटती है। अल्लाह ताला हम सब की आजमाइश ना करे और हमें इस्तकामत दे दे दीन के रास्तों में। लेकिन जो लोग ये समझते थे कि नहीं एक दिन अल्लाह से मिलना है, क्या आप और मैं ये समझते हैं वाकई मिलना है ना? अन्ना मुलाक रब्बिहिम, उन्होंने कहा बारह ऐसा हुआ कि एक कलील गिरोह अल्लाह के इज़्ज़त से एक बहुत बड़े गिरोह पर गालिब आ गया। ये हिम्मत बनाने वाले लोग, दुआ करें अल्लाह में इनमें कर दे। हिम्मतें तोड़ने वाले बहुत होते हैं लेकिन संभालने वाला एक ही होता है। अल्लाह सब्र करने वालों का साथी। और जब वो जालूत और इसके लश्करों के मुकाबले पर निकले तो उन्होंने दुआ की, रब्बना अफ़रिग़ अलैना सब्रन, ए हमारे रब हम पर सब्र का फैज़ान कर दे और हमारे कदम जमा दे और इस काफिर गिरोह पर हमें फतह नसीब कर दे। आखिरकार अल्लाह के इज़्ज़त से उन्होंने काफिरों को मार भगाया और दाऊद ने जालूत को कत्ल कर दिया और अल्लाह ने इसे सल्तनत और हिकमत से नवाजा और जिन जिन चीज़ों से चाहा इसको इल्म दिया। और अगर इस तरह अल्लाह इंसानों के गिरोह को दूसरे गिरोह से ना हटाता रहता तो ज़मीन का निज़ाम बिगड़ जाता। लेकिन दुनिया के लोगों पर अल्लाह का बड़ा फजल है कि वो इस तरह फसाद को दूर करने का इंतज़ाम करता है। जंग के मकासद में ये बात भी बता दी और साथ ही कह दिया, तिल का आयातुल्लाह नतलूहा अलैका बिलहक, ये अल्लाह की आयतें हैं जो हम ठीक ठीक तुमको सुना रहे हैं। यानी ये जो कहानी हमने सुनी है ये कोई फिक्शन नहीं है, झूठी कहानी नहीं, ये सच्ची कहानी है। और तुम यकीनन इन लोगों में से हो जो रसूल बनाकर भेजे गए। तो ये था दूसरा पारा। आखिरी वाक़े का खुलासा क्या था कि मौत के डर से जान बचाने वाले मौत से नहीं बचते, मौत मैदान जंग में नहीं आती। हज़रत खालिद बिन वलीद सारी ज़िंदगी मैदान जंग में रहे और बिस्तर पे मौत आई और कहते थे सारी ज़िंदगी जंग में रहा हूँ, जिस्म चूर चूर है ज़ख्मों से, लेकिन आज घोड़े की तरह बिस्तर पे मर रहा हूँ। मौत बिस्तर पे आती है, जंग में नहीं आती। और दूसरी बात इससे क्या पता चली है कि जब तक दुनिया के मामलात को हम अपने हाथ में नहीं लेंगे हम अल्लाह के मामले में नहीं जा सकेंगे। अल्लाह ताला हमारी कमी बेशी को दूर करे। سبحانك اللهم وبحمدك اشهد ان لا اله الا انت استغفرك واتوب اليك ربنا تقبل منا انك انت السميع العليم وتوب علينا انك انت التواب الرحيم وصلى الله تعالى خير خلقه واصحابه اجمعين برحمتك يا ارحم الراحمين امين السلام عليكم ورحمه الله وبركاته
فلما فصل طالوت بالجنود قال إن الله مبتليكم بنهر فمن شرب منه فليس مني ومن لم يطعمه فإنه مني إلا من اغترف غرفة بيده فشربوا منه إلا قليلا منهم فلما جاوزه هو والذين آمنوا معه قالوا لا طاقة لنا اليوم بجالوت وجنوده قال الذين يظنون أنهم ملاقوا الله كم من فئة قليلة غلبت فئة كثيرة بإذن الله والله مع الصابرين ولما برزوا لجالوت وجنوده قالوا ربنا أفرغ علينا صبرا وثبت أقدامنا وانصرنا على القوم الكافرين فهزموهم بإذن الله وقتل داود جالوت وآتاه الله الملك والحكمة وعلمه مما يشاء ولولا دفع الله الناس بعضهم ببعض لفسدت الأرض ولكن الله ذو فضل على العالمين تلك آيات الله نتلوها عليك بالحق وإنك لمن المرسلين